बिस्मिल्लाह रहमान रहीम। आज के प्रोग्राम व्यूज़ ऑन न्यूज़ में आपकी खिदमत में हाजिर हैं और आज के इस प्रोग्राम में मेरे साथ शामिल हैं जनाब जावेद सैयद साहब, जो कि मशहूर एनालिस्ट हैं, और इनके साथ हमारे साथ शामिल हैं आतिफ अली शाह साहब, जो कि इंफॉर्मेशन सेक्रेटरी हैं पाकिस्तान तहरीक इंसाफ के, और इनके साथ तशरीफ़ फरमा हैं मोहतरम ज़हीर जाफरी साहब, जो कि एजुकेशनलिस्ट हैं, एनालिस्ट हैं और मशहूर एक्टिविस्ट यहाँ पे लंदन में मुकीम हैं। इन तीन मेहमानों के साथ हम आज की गुफ्तगू को जारी रखेंगे। अपनी गुफ्तगू का आगाज़ करते हुए मैं मोहतरम ज़हीर जाफरी साहब, आपसे सवाल करना चाहूँगा। एक इंतहाई दिलदोज किस्म का वाक़या जो पेश आया, 5 साल बच्ची को ज़्यादती का निशाना बनाया गया, और इससे पहले भी इस तरह के वाक़यात पेश आए इंडिया में, तो इस बारे में आप कुछ रोशनी डालेंगे?
हाँ, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम अलैकुम। बेहद अफसोस की बात है ये जो हादसा पेश आया है, और ख़ास तौर पे उस जो शख्स ने कबूल किया है कि मैं शराब पी के और गंदी मूवी देख के उसमें इतना अटेम्प्ट हुआ था, तब जाके ये घिनौनी हरकत की है उसने। लेकिन फिर भी मतलब इंसान के लेवल के नीचे गिर जाना, इवन मैं तो कहूँगा कि जानवर से भी बदतर हरकत की है उन्होंने। लेकिन ये सिलसिला सिर्फ एक जगह पे नहीं, ये पूरे हिंदुस्तान में हो रहा है और बहुत सारे जगहों पे हो रहा है, लेकिन ये अब स्लोली स्लोली बाहर आ रहा है, सोशल मीडिया और मीडिया के हवाले से बाहर आ रहा है, और लोग अब ऊब से गए कि अब कितने टाइम तक हम चुप बैठे रहेंगे। और ये देख रहे होंगे आपके जिस तरीके से लहर चली है और लोग एहतजाज कर रहे हैं, अभी भी बाहर आ रहे हैं, और ख़ास तौर पे इसमें बहुत बड़ा घिनौना रोल जो था वो दिल्ली पुलिस का था, जिस हवाले से उन्होंने किया कि 2000 रुपये दे के माँ बाप को कह रहे थे कि आप चुप हो जाएं और इसकी आवाज़ नहीं रेज़ करें। तो ये भी एक बात बताती है कि सोसाइटी किस तरह से मर चुकी है वहाँ पर, एक हर तरह से इस घिनौने में। मैं तो ये सोच रहा हूँ कि किस तरह से उस शख्स ने ये रिश्वत देने की बात की होगी, अगर उस जगह पे उसकी बच्ची होती तो क्या करता।
सही फरमाया आपने कि इस तरह की हरकतें, इस तरह के वाकयात निशानदही करते हैं कि हमारा मुआशरा किस तरह इन्हितात पज़ीर है। और इसी तरह का एक और वाकया जिसका अभी न्यूज़ में जिक्र किया गया कि बांग्लादेश में जो इमारत गिरी है, कितनी ज़्यादा जानों का नुकसान हुआ वहाँ पर, और जैसे आपने कहा कि एटलीस्ट कम अज़ कम सोशल मीडिया से ये फ़ायदा हुआ है कि जो खबरें पहले दबा दी जाती थी, आज वो कम अज़ कम सरफेस पर आती हैं, उन पर बात होती है, उनके बारे में मुख्तलिफ आराद दे के कौन से अवामिल थे जिनकी वजह से ये हादसा पेश आया और किस तरह से बचा जा सकता था, खसूसन बांग्लादेश में जो वाक़या पेश आया, इसके बारे में मैं बात करना चाहूँगा मोहतरम आतिफ साहब आपसे, कि ये जो बिल्डिंग गिरी, इसके बारे में अगर आप थोड़ी तफसीलात के बारे में आगाह करना चाहें कि ये कौन सी प्रोडक्ट्स वहाँ पे, ये किस कंपनी के साथ रिलेटेड थे ये लोग, और इसकी कोई तफसीलात से कुछ आगाह कर सकते हैं।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, बहुत शुक्रिया आपने अपने प्रोग्राम में दावत दी। इससे पहले कि मैं बांग्लादेश की तरफ जाऊँ, मैं एक स्लाइटली टच करना चाहूँगा ये पिछले टॉपिक पे आपके साथ, क्योंकि हमारे साथ कई यहाँ पे हिंदुस्तानी दोस्त हैं जो हमारे साथ किसी न किसी काम के सिलसिले में या रोज़मर्रा दोस्त अहबाब बन ही जाते हैं, उनके साथ गुफ्तगू होती रहती है, उनके ख़ास तौर पर उनके माशरे के अंदर जो डेवलपमेंट आ रही हैं और जिस तहत ये सोशल मीडिया का एक इफ़ेक्ट हो रहा है ओवरऑल सोसाइटी में, उसमें सबसे बुनियादी फैक्टर जो बार बार हमें सुनाई दे रहा है, जो उनकी अपनी मेजॉरिटी और जो अपने इंडियन सिटीजन ओवरसीज़ जो यहाँ पे एक्सपैट्स हमारे साथ यहाँ पे रहते हैं, वो कहते हैं हमारे सबसे बड़ा इम्पैक्ट जो है वो हिंदुस्तानी मूवी कल्चर है, जिसने एक हिंदुस्तान के अंदर एक कन्फ्यूजन की समा क्रिएट कर दिया गया है। एक इम्पोर्टेड कल्चर है जिसको से हिंदुस्तान में कुल्ली तौर पे एक छोटी सी उनकी एक एलीट रूलिंग जमात है, चंद 100 लोग हैं जो बिलियनियर हैं वहाँ पे, और जहाँ पे 900 मिलियन लोग जो है भूखे मर रहे हैं, उनको एक बहुत अला किस्म की सोसाइटी दिखाई जाती है और उसमें वो तमाम वैल्यूज़ उनके ऊपर इम्पोज की जाती हैं जो हिंदुस्तान की रवायात का हिस्सा नहीं है। और जब वो अवाम उस अवाम के बाद जहाँ पे हर 10 में से 1-9 बंदे पढ़े लिखे नहीं हैं, हर 10 में से 8 बंदे लिखना पढ़ना नहीं जानते, उन बंदों को आप जो सोसाइटी ये गाने बजाने और ये आप उनकी बम्बार्डमेंट कर रहे हैं सकाफत, तो उसका नतीजा क्या निकलेगा? क्या किसी की बेटियाँ वहाँ महफूज हैं? क्या वहाँ किसी माँ बहनों बेटियों, देखें हिंदुस्तान से हो, बांग्लादेश हो, पाकिस्तान हो, ख़त्ता बरसगीर पाक हो, इनकी एक सकाफत है, وہ ثقافت ہماری بنیادی اثر رہی ہے. اگر ہم نے اس کو پروٹیکٹ کرنا ہے تو ہندوستان کے لیے یہ یعنی جاگنے کا مقام ہے کہ وہ اپنی سوسائٹی میں دیکھیں کہ کیا ان کو اپنے اصل روایات کی طرف آنا پڑے گا یا پھر ایک نئی فرنگی کے نئے کلونیل سسٹم کو اڈاپٹ کر کے اس کا غلام بننے کے لیے تھے.
صحیح فرمایا عادل سر جی. واقعی جی جیسے آپ نے کہا کہ نہ صرف انڈیا کی موویز بلکہ اگر آپ دیکھیں جو ویسٹرن موویز ہیں باقاعدہ میڈیا کے ذریعے ایک یلغار کر دی گئی ہے ہمارے کلچر پہ. جو ایک سب کانٹیننٹ کا ایک کلچر تھا جو رسپیکٹ تھی آپ خصوصاً خواتین کے حوالے سے جس طرح کہ ہمارے معاشرے میں ایک عزت احترام جو رسپیکٹ لوگوں میں پائی جاتی ہے اس کو باقاعدہ طور پہ اس تمام کلچر کو ان ویلیوز کو برباد کیا جا رہا ہے. بالکل اسی سے ریلیٹڈ جو ابھی واقعہ پیش آیا ہے بنگلہ دیش میں اس میں بھی اگر آپ دیکھیں کہ کس طرح وہ وہاں پہ جو پروڈکٹس بن کے یہاں پہ جو ترقی یافتہ ممالک یہاں پہ آ رہی تھیں لیکن وہاں پہ کیا سہولیات دی جا رہی ہیں ان لوگوں کو.
دیکھیں یورپ کے اندر 60% کے قریب ٹیکسٹائل بنگلہ دیش ایکسپورٹ کر رہا ہے یورپ کو. یورپ اس کی سب سے بڑی مارکیٹ ہے. فیئر ٹریڈ کا نعرہ لگایا گیا ہے یورپ کے اندر, یورپین یونین کے اندر. بنگلہ دیش سے لے کے آپ نیپال میں چلے جائیں, آپ وہاں پہ چلے جائیں, وہاں پہ مزدور طبقے کا ایک اجتماعی استحصال ہو رہا ہے. جو بنیادی حقوق یہاں پہ ہاں امپلائیز کو دیے جاتے ہیں وہاں تصور نہیں ہے اس چیز کا. کوئی میڈیکل فیسلٹی نہیں دی جا رہی, کوئی وہاں پہ انشورنس سسٹم نہیں ہے, وہاں پینشن سسٹم نہیں ہے. یہاں کی ایک میجر بزنس ہے پرائم مارک کے نام سے. آپ یہاں بڑی اس کی خریدی جاتی ہیں, پروڈکٹ خریدی جاتی ہیں. کچھ آپ کو یاد ہو پچھلے سال ان کا ایک اسکینڈل آیا کہ 30 پینس منیمم پر ڈے یہ لیبرز کو دے رہے ہیں وہاں پہ کام کرنے کے لیے. اور سویٹ شاپ ہیں اور اس کی نشاندہی کی گئی کہ جہاں پہ لوگوں کو انتہائی یعنی غیر انسانی حالات میں ان کو کام کرنے مجبور کیا جاتا ہے. اسی کی کڑی وہ پاکستان کے اندر جو آپ کو بتایا 230 جو لیبر زندہ جل گئے وہاں پہ, اور وہ ہماری حکومتوں کے تو آپ کو پتا ہے کبھی کان پہ جوں کبھی رینگی نہیں. انسان کا مر جانا پاکستان میں کہتے ہیں مکھی کا مر جانا مشکل ہے, انسان کا مر جانا. تو یہ اسی ہی کی کڑیاں ہیں کہ یہاں پہ کیونکہ ڈے بائی ڈے لیبر مہنگی ہوتی جا رہی ہے اور ان کو وہ معیار زندگی کو اور ویلیو آف لائف کو کنسسٹنٹلی یہاں پہ رکھنے کے لیے انہیں بہم وہ اشیاء کی ضرورت ہے, اور وہ اشیاء ہماری زندگیوں کی کاسٹ کے اوپر ان کو عطا کی جا رہی ہیں. اور یہ اسی کی کڑی ہے.
معیار زندگی کو, اس بلند معیار زندگی کو حاصل کرنے کے لیے وہاں پہ بیسیکلی
استحصالی نظام
کیا جا رہا ہے غیر ترقی یافتہ ممالک میں. ہم اس پہ بات کو جاری رکھیں گے. برادر عاطف شاہ صاحب, آپ سے میں پوچھنا چاہوں گا, آپ نے ابھی دیکھا نیوز کے دوران دکھایا گیا کس طرح سے حملے ہو رہے ہیں مختلف سیاسی جماعتوں کے دفاتر پہ. اے این پی کے دفتر پہ حملہ ہوا, ایم کیو ایم کے دفتر پہ حملہ ہوا, اور کوشش کی جا رہی ہے جیسے انہوں نے کہا کہ جو انتخابات ہیں ان کو روکا جا سکے. آپ کیا سمجھتے ہیں کہ واقعی اتنی زیادہ جو ابھی ایک کیمپین شروع ہوئی ہے, ایک انتخابات کا عمل شروع ہوا ہے وہاں پہ, ملک میں ایک بیداری ہے, لوگ نکلے ہوئے ہیں, کوشش کر رہے ہیں, لیکن کیا واقعی یہ انتخابات ہوتے ہوئے نظر آ بھی رہے ہیں آپ کو؟
دیکھیں اگر پیوٹل مومنٹ اگر ہم نے دیکھنا تھا نا, جہاں پہ پاکستان میں کسی بڑے انسیڈنٹ سے اگر الیکشن ملتوی ہوتے تو محترمہ بے نظیر بھٹو کے قتل سے الیکشن ملتوی ہوتے.
جی
ہم پوری قوم کو پتا ہے کہ یہ میک اور بریک الیکشن ہے. یہ اس قدر امپورٹنٹ الیکشن ہے پاکستان کے لیے کہ اس کی اہمیت ہر وہ شخص, ہر وہ پارٹی, چاہے وہ ایک دوسرے کے خلاف ہیں اس الیکشن میں, ایک دوسرے کے خلاف اپنے نمائندے کھڑے کر رہے ہیں, آرمی اس کے اندر جانتی ہے, ہمارا ہر بندہ جو پاکستان کے اندر جو 18-18 گھنٹے کی لوڈ شیڈنگ میں رہ رہا ہے, جس کی جان مال کوئی بھی اس کی حفاظت, کوئی اسٹیٹ نامی چیز موجود نہیں رہی, قانون نامی چیز موجود نہیں رہی, اس کی آخری ہوپ وہ ووٹ ہے. کہ ان کو پتا ہے کہ اس ٹائم اگر یہ چند مخصوص لوگ, یا میں کہوں گا چند مخصوص طرز فکر والے لوگ اگر سمجھتے ہیں کہ میجورٹی کے اوپر اپنے خیالات اور اپنے نظریات امپوز کر دیں گے چاہے اس کے اندر کتنی جانے جائیں. اگر ہمارے لیے کوئی مثال ہے, اور میں آپ کو اس میں کوئی شک نہیں کہ اگر ہم پاکستان کے پوائنٹ آف ویو پہ رکھیں تو میاں افتخار اے این پی کے سے زیادہ بڑی قربانی کسی نے نہیں دی. ان کے بیٹے جو ان کے جوان بیٹے کو شہید کیا جاتا ہے, اور اس شخص نے صرف کہا کہ میرے وطن کے لیے اگر میری اور بھی بیٹے ہوتے تو میں یوں ہی قربان کرتا. اور یہ ایک سیاسی یعنی سیاستدانوں کے ساتھ اس کا ریلیشن نہیں ہے کہ اس کے سیاستدان کے, بلکہ الحمدللہ عوام کے اندر ایک مکمل شعور بیدار ہے اس کے اندر کہ, اور میں بڑے افسوس سے کہنا پڑتا ہے کہ ہر جو دھماکہ ہوتا ہے پاکستان میں خاص طور پر کراچی میں, یقین مانے دل ڈوبتا ہوا محسوس ہوتا ہے. کہ آپ ان پاکستانیوں کی روزمرہ کی زندگی کا اندازہ نہیں لگا سکتے کہ کس قدر خوف میں وہ اپنی زندگی گزارتے ہیں. ان کے پاس کوئی اور علاج نہیں, نہ ادھر قانون نامی چیز ہے, نہ ان کی جان کو. ہمارے شیعہ حضرات کو دیکھ لیجیے, 19,000 لوگ اپنی جانوں کا نذرانہ اس وطن عزیز میں دے چکے ہیں. یعنی کوئی شخص اس کے اوپر پوچھنے والا نہیں ہے. کیا صرف یہ اس کا نتیجہ یہ نکلتا ہے کہ جب ناران پاس کے اوپر اہل تشیع حضرات کو قتل کر دیا جاتا ہے 45 کے قریب بسوں سے اتار کے, اور اس میں دو سنی حضرات ہیں جو کہتے ہیں کہ بھئی یہ ظلم کیا کر رہے ہیں, ان کو بھی شہید کر دیا جاتا ساتھ. تو ہمارے وزیر داخلہ محترم جناب ایک ٹویٹر کر دیتے ہیں کہ جی میں نے ان کو اپنے تعزیت کے لیے پیغام بھیج دیا. دوسری جماعت, صرف مجھے ایک پوائنٹ اور ایڈ کرنے دیجیے, دوسری جماعتوں کا یہ حال ہے کہ جہاں تک ہزارہ کمیونٹی کا جب تک قتل عام ہوتا جاتا ہے, وہ اپنی سیکورٹی کے تحت وہ کہہ رہے ہیں کہ جی ہماری جانوں کا خطرہ ہے, ہم ادھر جا کے ان کے ساتھ تعزیت نہیں کر سکتے. اور جب ووٹ لینا ہوتا ہے اور سیاسی گٹھ جوڑ ہوتا ہے, اس کے لیے دونوں بھائی پہنچ جاتے ہیں وہاں پہ. تو آپ یہ ضرور دیکھیے کہ آپ ایک لیڈر کے ساتھ یہ تو توقع کر سکتے ہیں کہ وہ جھوٹے وعدے کر سکتا ہے, وہ آپ کو سبز باغ دکھا سکتا ہے, لیکن ایک لیڈر کا چہرے پہ دے دیکھنا کہ وہ کیئر کرتا ہے اس قوم کے لیے کہ نہیں, اس کو نہیں چھپایا جا سکتا, اور انہی لمحات میں وہ نظر آتے ہیں.
اچھا, اس پہ میں دوبارہ واپس آؤں گا اسی بات پہ, اس کو کنٹینیو رکھیں.
مجھے اگر ایک سیکنڈ, جی آپ نے فرمایا کہ جب بینظیر بھٹو شہید ہوئیں,
جی
تو اس الیکشن میں لٹرلی یہ پلاننگ تھی کہ وہ شہید ہو, اس لیے کہ ووٹ جو ملا ان کو وہ ان کی شہادت پہ انہوں نے چیک کیش کرایا. اس وقت جو حالات ہیں وہ بالکل مختلف ہیں, بالکل مختلف. اور آپ کو میں ایک واقعہ سناؤں کہ انہوں نے کسی نے میسج بھیجا, اس نے کہا کہ اپنا زرداری صاحب نے کہا ہے کہ اس وقت بے نظیر بھٹو کی ہم نے قربانی دی, تو اب الیکشن میں اس نے کہا کہ اس نے اپنے بیٹے بلاول کی طرف دیکھا گیا, اس کی قربانی بھی دینے سے ہم نہیں چکیں گے. تو یہ حالات یہ ہیں کہ یہ اب بالکل مختلف حالات ہو گئے ہیں.
اچھا, یہ تو دیکھیں, یہ بھی ڈیپینڈ, یہ تو دیکھنا پڑے گا ابھی وقت کس طرح کے حالات آگے آتے ہیں. کیا اس طرح کی جرات ہر پارٹی جو ہے وہ کر سکے گی, کتنا ڈیپینڈ کرتا ہے کتنا بڑا نقصان کسی پارٹی کے لیے ہوتا ہے, اور وہ اس تمام عوامی بیداری کو اور ملک کے حالات کو پیش نظر رکھتے ہوئے ملک کے مفاد میں فیصلہ کرتے ہوئے انتخابات کے لیے جانے کا فیصلہ کریں. میں جس بات کی طرف آنا چاہوں گا کہ یہ کون سے عناصر ہیں جو یہ نہیں چاہتے کہ اس ملک میں انتخابات ہوں. دیکھیں, ایک عرصے بعد ہمارے, یہ بہت بڑے بڑے طویل عرصے کے بعد, بلکہ پہلی دفعہ ایسا ہوا کہ ایک سیاسی حکومت وہاں پہ اپنی مدت پوری کرے. اور ایک پروسیس, رائٹ اور رونگ اس چیز پہ ڈیبیٹ کی جا سکتی ہے, پروسیس ایک چل رہا ہے وہاں پہ, ایک پروسیس شروع ہے. اب تحریک انصاف عمران خان صاحب تبدیلی کا نعرہ لے کے آ رہے ہیں وہاں پہ, تبدیلی کی بات کر رہے ہیں, عوام میں شعور پیدا ہو رہا ہے, لوگ سوچ رہے ہیں کہ کس کو ہم نے ووٹ دینا ہے, کس کو نہیں دینا, کن کو اسمبلی میں لے کے آنا ہے, کن حالات کا ہم شکار, اس تمام پورے 5 سال میں کس کا شکار رہے ہیں ہم لوگ. تو اس, لیکن اس ساری موومنٹ کو, اس ساری تبدیلی کی لہر کو ایک دم سے خاموش کرنے کے لیے بھرپور کوشش کی جا رہی ہے کہ یہ انتخابات ہی نہ ہوں. اب اس کے پیچھے جو عناصر ہیں, یہ وہی سوچ ہے کیا آپ سمجھتے ہیں, یہ وہی لوگ ہیں جو دنیا کے باقی ممالک میں بھی لوگوں کو ان کے حقوق کا استحصال کر کے, ان کو محصور کر کے اپنے مختلف مقاصد جو ہے وہ حاصل کرنے کی کوشش کر رہے ہیں؟ کیا اس میں بیرونی ہاتھ بھی شامل ہیں؟
یقیناً. دیکھیں, حضرت لقمان اسلام کی ایک کال ہے جو مجھے کبھی نہیں بھولتا, کہتے ہیں لکڑی کا دستہ درخت کا ایک چھلکا نہیں اتار سکتی, نہیں اتار جب تک اسے لوہے کا کلاڑی نہ اس کے ساتھ لگے. یہ یقیناً اسے یقین مانے, انسان اندر سے کمزور ہو تو بیماری حملہ کر دیتی ہے, اگر دوست احباب میں کمزور ہو تو وہاں معاشرے میں اس کا مقام گر جاتا ہے, اگر ملک کے طور پہ کمزور ہو تو بیرونی طاقتیں یقیناً اس کے اوپر اس کے ہوتی ہیں. لیکن وہ دیکھیں کہ وہ انیبلنگ انوائرمنٹ تو ہم نے دیا نا. اگر ہم نے ایک جوہر چھوڑ دیا جس کے اوپر مچھر آئیں گے اور ہم اس کے بعد کہیں کہ اس سے وہ بیماریاں پھیلتی ہیں, تو ہم نے وہ موقع انوائرمنٹ کریٹ کیا نا جس پہ وہ مچھر آئے اور بیماری پھیلی. بنیادی نقطے کو سمجھنے کی ضرورت ہے کہ ہمیں اس نظریے کو اگر چیلنج کرنا پڑے گا, اس میں سے ہمیں اس کی ان لمیٹڈ سپلائی آف انوسنٹ مائنڈز جو ہے اس کو روکنا ہوگا. اگر ہم اس چیز کو مانتے ہیں کہ ایک فوراً آئیڈیالوجی ہم پر امپوز کی گئی. ہمیں یہ ماننے چاہیے کہ اس میں ایک خاص طرز فکر کو تقویت دینے کے لیے بیرونی وسائل استعمال کیے گئے, چاہے وہ 80 کے مجاہدین ان کو کہیں یا اس کو روس کے اندر جہاد افغانستان کہیں یا جہاد پاکستان, اس کو کوئی نام دے دیجیے آپ فی الحال, لیکن 30 سال بعد ہم وہ نسلیں ہیں جو اس کا خمیازہ تو بھگت رہے ہیں ہم. اگر ہم نے اس کو ریموو کرنا پڑے گا, پہلے چیز ہے کہ ہم ایکسیپٹ کریں کہ دیر از اے پرابلم. اگر آپ کشمیر کا مسئلہ حل کرنا چاہتے ہیں اور کہیں ہمارے ملک کے اندر تو کوئی مسئلہ نہیں ہے, کراس بارڈر تو کوئی نہیں ہو رہی, اگر ہم افغانستان کا مسئلہ حل کرنے چلتے ہیں اور ہم کہتے ہیں نہیں جی ہمارا تو کوئی انٹرفیرنس نہیں, کوئی ڈبل اسٹینڈرڈ نہیں, ہمارے تو کوئی مجاہدین, تو ہمیں یہ دیکھنا پڑے گا. دیکھیں ہم نیریٹو چینج کرنا ہوگا. اگر آپ سمجھتے ہیں کہ چند سوسائڈ بامبرس کو روک لینے سے اور چند اسلحہ پکڑ لینے سے معاملہ رک جائے گا, یہ نہیں رک سکتا. دو نقطوں کے اوپر آپ کو کام کرنا پڑے گا. نمبر ایک یہ کہ آپ نے اس کی کوہیژن توڑنی ہے, تو جب تک لوگ یہ دیکھتے رہیں گے, سوات اس کی بہت زبردست کیس سٹڈی ہے, جب لوگ دیکھیں گے کہ قانون کے اندر ایک چھوٹی سی ایلیٹ کلاس ہے جس کے لیے جو اپنے جتنے بھی حکمران ہیں ان کو اپنے مینیجرز کے طور پہ یوز کرتی ہے, جس کے ذریعے وہ تمام وسائل اپنے ہاتھ میں رکھ لیتی ہے, تمام اختیارات ان کے ہاتھ میں ہیں, اور میجورٹی اس استحصال کا شکار ہوتی ہے, تو پھر وہ میجورٹی کیا کرے گی؟ اس کو تو چاہیے انصاف, اس کو تو اپنے درد کا کوئی دامہ چاہیے, تو وہ کیا کرے گا؟ وہ سوات والا کیس اس کے اندر ہے, جہاں پہ اس نے سب سے پہلے جب وہ سوات میں جب نفاذ شریعہ والوں نے کے نام پہ جب طالبان آئے, تو انہوں نے عورتوں کے حقوق کا نعرہ لگایا, انہوں نے ریڈیو کے ذریعے جا کے ان کے گھروں کے اندر تبلیغ شروع کی, عورتوں نے اپنے زیور ان کو عطایت کیے. کیوں؟ بہت بڑا گیپ تھا, لوگوں نے دیکھا کہ یہ ایلیٹ کلاس کو سپورٹ ہو رہی ہے. اور اگر اس کا استحصال کرنا ہے, وہ انگریزوں کی ایک کہاوت ہے, ٹیررزم از دا وار آف دا پوئر, یہ جو غریب کی جنگ ہے. تو ابھی اگر پاکستان تحریک انصاف کہتی ہے کہ ہم نیگوشیشن پہ لے کے آئیں گے, تو ہمیں وہ تہ در تہ وہ جو 30-40 میجر گروپس ہیں ان کے اندر ہمیں علیحدہ کرنا پڑے گا, وہ لوگ کون ہیں جو حقیقی نظریاتی طور پہ تکفیری ہیں اور ایسی آئیڈیالوجی کے ساتھ کام کر رہے ہیں جس کے ساتھ کسی قسم کی نیگوشیشن نہیں ہو سکتی. نمبر دو وہ ہیں جو حکومت کے ساتھ جن کا مسئلہ ہے. نمبر تین وہ جو ہیں جو اپنے ذاتی معاشی استحصال کی وجہ سے کھڑے ہوئے ہیں. چوتھے وہ ہیں وہ نوجوانوں کی کثیر تعداد ہے جن کو نوکریاں نہیں ہیں, جن کو موقع نہیں ہیں. اس لیے ہم پاکستان تحریک انصاف نئی قیادت لے کے آئی جو جس کی جڑیں عوام کے اندر ہوں, جو حکومت کے ساتھ دوبارہ کنیکٹ کر سکے, جو ویزیبل عدل و انصاف قائم کر سکے, جہاں لوگوں کے اندر ان کو اپنے مسائل جو ہیں وہ ریفارم کے نام پہ نہ ہوں بلکہ ریزلٹس ہوں, جن کے اندر عوام ان کے تمام جو نتائج ہیں اپنی آنکھوں سے دیکھ سکے.
لیکن اچھا آپ نے کہا, دیکھیں اگر ہمیں واقعی اس سوچ کا مقابلہ کرنا ہے جو ابھی جو یہ چاہ رہے ہیں کہ یہ انتخابات ہی نہ ہونے پائیں, جس طرح اکثر یہ بات کی جاتی ہے, اکثر آپ کسی بھی بات کریں وہ گڈ طالبان اور بیڈ طالبان, یہ اس کو ڈیفرینشیٹ کون کرے گا؟ دیکھیں آپ کہہ رہے ہیں کہ پاکستان تحریک انصاف جو ہے وہ نیگوشیٹ بھی کرے گی, پاکستان تحریک انصاف جو ہے وہ ڈیفرینشیٹ کرے گی کہ کون سے ہیں جو کہ ایک نظریاتی طور پہ اس پہ آنا اس کام میں آئے ہیں, اور کون سے وہ ہیں جنہیں باقاعدہ فنڈنگ کی جا رہی ہے اور وہ یہ سب کام کر رہے ہیں. دیکھیں ابھی جو صورتحال ہے پاکستان میں, جس طرح سے انویسٹمنٹ کی گئی, جیسے افغان جہاد کے دوران جس طرح سے سٹنگرز اور یہ سب کچھ وہاں پہ دیا گیا, یہ سارا اسلحہ جو سپلائی کیا گیا, اس سوچ کے تحت پروان چڑھنے والی پوری جنریشن جو ہے اس کو آپ, یہ کون کرے گا, اس کو ڈیفرینشیٹ کون کرے گا, اور کیسے آپ اس کو؟
یہ بنیادی نقطہ یعنی عوام کو ہم سمجھانا چاہتے ہیں کہ یہ میکرو لیول کی بات نہیں ہے کہ ہم میکرو لیول پہ ایک جگہ بیٹھیں کہ جی سامنے طالبان ہے ٹیبل کے اکراس اور ادھر ہم, یہ مائکرو لیول پہ کی بات ہے. نمبر ایک یہ کہ جو پختون کا علاقہ ہے اس میں سب سے بڑی تعداد جو ہے وہ پختونوں کی خود ہے. ہماری کے پی کے میں اور فاٹا کے علاقے میں جو لوگ ہیں ان کو اپنے علاقے میں زیادہ شعور ہے کہ کون بندہ کہاں پہ ہے, کون بندہ کس طرح افیلیشن کرتا ہے. انگریزوں نے اگر اس علاقے کے اوپر حکومت کی ہے تو ہمیشہ لوکل لوگوں کو ساتھ ملا کے اور ان کے ذریعے پولیسنگ کی گئی, فوج کے ذریعے نہیں. فوج جب جاتی ہے, جب 30 کلومیٹر سے گولہ آپ پھینک رہے جا رہے ہیں, تو اس میں وہ ٹیررسٹ کی کوئی بھی اس کے اندر نہیں دیکھ رہا کہ یہ ٹیررسٹ ہے یا یہ عورت ہے یا بچہ ہے. ہمیں اونرشپ لوگوں کو دینی پڑے گی, اختیار نچلے لیول پہ دینا پڑے گا, ہمیں تھانہ کچہری پولیسنگ کے ذریعے یہ معاملہ حل کرنا ہے. لیکن اس کے لیے جب تک وہ پول جس کے اندر سے یہ لوگ آتے ہیں, جب تک وہ پول آپ کے ساتھ نہیں کھڑا ہوگا, آپ جتنی مرضی بم لگا لیں, جتنے مرضی انٹیلیجنس لگا لیں, جو مرضی کر لیں, آپ وہ اس چیز کو نہیں روک سکتے.
جی آپ کچھ کہنا چاہتے ہیں؟
میں ان کی بات, انہوں نے فرمایا کہ ہمیں لوگوں کے اندر یہ کرنا پڑے گا, خصوصاً انہوں نے میاں افتخار شاہ کی بڑی تعریف کی کہ ان کا بیٹا وہاں شہید ہوا. خوش قسمتی سے میرا تعلق کچھ اسی علاقے سے ہے, हमें ये बात नहीं भूलनी चाहिए कि जिस पार्टी से इनका ताल्लुक है, उनके जो जद्द अमजद थे अब्दुल गफ्फार खान, उन्होंने कहा था कि मैं अगर मर जाऊं तो मुझे पाकिस्तान में दफनाना भी नहीं, और लिटरली उनको जलालाबाद में दफनाया गया अफगानिस्तान में। अब वो पार्टी जिनके ये अपनी मुल्क के बारे में ये ख्यालात हों, क्या वो ऐसे कर सकते हैं कि पाकिस्तान से वो सिंसियर हों? दूसरी सबसे बड़ी बात ये फरमा रहे हैं कि पख्तून जो हैं, ये पख्तून आज तक इमरान खान साहब ने इन तालिबान को कंडेम नहीं किया। ठीक है वो वज़ीरिस्तान गए, मुमकिन है उनका वज़ीरिस्तान के साथ कोई ताल्लुक भी हो, लेकिन पहले अगर आप पीछे चले जाएं तो आपको महसूस होगा कि उन्होंने काफ़ी हद तक इन तालिबान की हिमायत भी की थी। अब आपने फरमाया कि गुड तालिबान और बैड तालिबान, तालिबान कोई गुड नहीं है कोई बैड नहीं है, तालिबान ही तालिबान ही है। उनका मकसद दरअसल हुआ ये कि जब ज़ियाउल हक के दौर में अफ़गान वॉर हुई, रूस ने इन्वेड किया, तो इन तालिबान ने अमेरिका की मदद से वहाँ पर रिजिस्ट किया। अब जब रूस वापस चला गया, दोबारा 9/11 के बाद ये वार शुरू हुई, तो अब इन तालिबान को आदत पड़ी थी पैसा लेने की, तो इन्होंने फिर दोबारा ये सिलसिला शुरू किया कि हम किस तरह लोगों से पैसा बटोरें, और इसमें उनकी सबसे बड़ी मदद सऊदी अरब ने की और अब भी कर रहा है। ये प्रॉक्सी वार सऊदी अरब, जो हमारे मुल्क में तालिबान का सिलसिला चल रहा है, ये प्योरली सऊदी अरब, कतर, कुवैत, यूएई, ये उनके पैसों पे चल रहा है। और रिसेंटली एक आई थी खबर के $4 बिलियन दिए गए हैं हमारे मुल्क को तबाह करने के लिए।
अच्छा जावेद साहब, ये वाक्य जिस नुक्ते की तरफ आपने इशारा किया, ये बहुत बड़ा फैक्टर है। देखें आतिफ शाह साहब, देखें ये आप समझते हैं कि अगर हमें वाकई अपने मुल्क में अमन लेके आना है, इस दहशतगर्दी को ख़त्म करना है, तो सबसे पहले बजाय इसके कि जो आगे जो कठपुतलियाँ हैं, जो आगे चल रही हैं, उनकी बजाय जो पीछे हाथ हैं जो इनको मजबूत कर रहे हैं, जहाँ से फंडिंग आ रही है, जब तक आप वो फंडिंग नहीं रोकेंगे, आप किस तरह से इनको कंट्रोल कर सकते हैं? देखिए ये सप्लाई लाइन जो है, जो पेट्रो डॉलर यहाँ पे इन्वेस्ट हो रहा है, उसको रोकने के लिए क्या आप समझते हैं कि इमरान खान साहब में इतनी इखलाक की जरूरत होगी कि वो सऊदी हुकूमत, देखिए पहले तो ये नाम हमारे मीडिया पे भी नहीं लिया जाता था, लेकिन आज पाकिस्तानी मीडिया में खुल के बात होती है कि सऊदी अरब की तरफ से ठीक ठाक इन्वेस्टमेंट इस उनवान से हो रही है। आप मदरसों को देख लें, वहाँ पर किस तरह से वहाँ पर इन्वेस्ट किया जा रहा है, तो क्या इमरान खान साहब इस तरह से बैरूनी हाथ को हटाने के लिए इस जो पैसा वहाँ पे लगाया जा रहा है, इस सोच को परवान चढ़ाने के लिए, उसको रोक सकेंगे?
देखिए पाकिस्तान तहरीक इंसाफ डिवाइड करती है TTP फिनोमेना को दो हिस्सों में। एक है 2004 से बाद का फिनोमेना, डमाडोला पे नेक मोहम्मद के अटैक के बाद जो एक फिनोमेना है, जो ड्रोन अटैक से, जो मुशर्रफ साहब अब एडमिट कर चुके हैं कि उनके माहदात थे और उनकी मर्ज़ी से उनके सामने प्लान होकर ये पाकिस्तान के अंदर ये इन्होंने स्पेस दी, एयर स्पेस देनी शुरू की, और पाकिस्तान के अंदर जो आर्बिट्रेरी एक्स्ट्रा जुडिशल किलिंग का जो सिलसिला शुरू हुआ, इसकी बुनियाद उन्होंने रखी। और हमारा नतीजा ये कहता है कि जो हम डिफ़ाइन करते हैं इस इशू को, कि ये जो 2004 से जो फिनोमेना स्टार्ट हुआ था, ये फिनोमेना हुआ था एक रिएक्शनरी था। देखिए असल मसला तो अफगानिस्तान में है, फॉरेन ऑक्यूपाइंग फोर्सेस तो अफगानिस्तान में बैठी हैं, उसका जो बाई प्रोडक्ट है वो पाकिस्तान के अंदर स्पिल हुआ। अब 9/11 के बाद उसको कह ले या 10 साल उसके अंदर जो भी उसके अंदर गेम्स चलती रही, और पाकिस्तान को बहरहाल अपने मफादात का तहफ़ किसी ना किसी लेवल पे करना है, लेकिन वो पाकिस्तान तहरीक तालिबान के तहफ़ के ऊपर नहीं हो सकता। आप ये नहीं कर सकते कि आप घर के अंदर एक पागल कुत्ता बांध लें और उसे उम्मीद करें कि वो आपको नहीं काटेगा।
बिल्कुल।
और ये 30 साल बाद तो हमें साथ हुआ। देखें इशू ये नहीं है कि फॉरन फंडिंग हो रही है, सऊदिया कर रहा है, वो कर रहा है, इशू ये है कि देखें बेसिक घर के अंदर अगर एक कश्ती में के सवार हम सारे हैं और कश्ती डूब रही है, तो हम सबको इकट्ठा काम करना पड़ेगा, हम उसके ऊपर फिंगर पॉइंटिंग नहीं कर सकते। जब पाकिस्तान के अंदर कोई कानून का निज़ाम मौजूद नहीं, عدالتیں ہیں 70% قوانین جو 70% مقدمے جو ہیں وہ زمین کے چکروں میں پھنسے ہوئے ہیں, یہاں پہ سستا انصاف دروازے پہ موجود ہے ہی نہیں. ٹھیک ہے, تو اس میں کیا ہوتا ہے, ہر بندے کا, وہ پشتوں میں کہتے ہیں ٹوپک زما قانون دے, اب جس کے پاس بندوق ہے وہ تو قانون بن گیا. اور ہم نے دیکھا جو جب طالبان کی سرج ہم دیکھتے ہیں, تحریک طالبان کی سرج فاٹا کے اندر, تو وہاں پہ جو قتل عام اور شہروں کے اندر جو قتل عام ہوا ہے اس کے اندر کیا تھا, بندوق جو ہے قانون, انہوں نے اپنی شریعہ کورٹس کو ماننے سے انکار کر دیا. اگر وہ اسلام کے اوپر,
خصوصاً یہ جو آپ نے بات کی اس پہ,
صرف ایشو کے اوپر جاؤں گا کہ پاکستان تحریک انصاف اس کا کیا سلوشن دیتی ہے. ہم یہ کہتے ہیں دیکھیں, اگر ہم نے کے پی کے اندر ہم نے اگر روکنا ہے تو ہمیں وہ بنیادی جہادی نریٹو کو چینج کرنا ہوگا. اگر وہ علماء کا یہ اس کے اوپر یقین ہے کہ وہ فتویٰ ہے کہ جی وہ فورن آکوپائنگ فورسز افغانستان کے اندر بیٹھی ہیں, اس کے اندر جہاد فرض ہے, اور وہ کہتے ہیں ٹھیک ہے بائی ایکسٹینشن اگر اس کو جو سپورٹ کر رہا ہے وہ بھی, اس کے اوپر بھی جہاد فرض ہے, جو تحریک طالبان جس کے اوپر خارجی جو اس کے اندر کر رہے ہیں, تو وہ تو پاکستان کی حکومت جو ہے وہ تو پپٹ نظر آتی ہے. اور یہ تو پپٹ حکومت, اے این پی کے اوپر تھا الزام, یہ امریکہ جا کے انہوں نے اپنا خدا تبدیل کیا سوویت یونین سے, اب ان کا خدا امریکہ ہے, تو وہ پورا ڈیلیگیشن اب امریکہ جانے شروع کر دیا. اب ایم کے ایم کو لے لیں, یہاں موجود نہیں ہے, لیکن کسی کو نہیں پتا کہ ان کی فنڈنگ کہاں سے آتی ہے. یہاں 53 کمروں کا وہ چلا رہے ہیں سیکٹریٹ, کوئی مجال نہیں, کوئی پیسہ پوچھے ان کا کہ جی ایک فورن نیشنل کیا کر رہا ہے, میں یہ کسی جگہ نہیں. ہر قیمتی جان جو ہے ہمارے لیے عزیز ہے, چاہے وہ کسی جماعت سے تعلق رکھتا ہو, کسی رنگ و نسل و مذہب سے تعلق رکھتا ہو. لیکن آپ یہ بھی تو دیکھیں کہ اگر پاکستان تحریک انصاف کا لیڈر جو ہے وہ امریکہ کے آگے گھٹنے نہیں ٹیکتا, یہاں تک کہ امریکن کہتے ہیں کہ یہ بندہ بکنے والا نہیں ہے, آپ ان کی وکی لیکس کی ہر چیز نکال کے دیکھیں, وہ تو انہیں خود گواہی دی. جب وہ بندہ کہتا ہے کہ وہ بکنے والا نہیں ہے, وہ امریکہ کے جو ہے جوتے چاٹنے والا نہیں ہے, تو پھر اس کی دشمنی تو اس کے ساتھ نہیں ہو سکتی نا.
اچھا اس پہ ہم گئے دوبارہ واپس, ہم ظہیر صاحب سے میں پوچھنا چاہوں گا, یہ جو بات ہو رہی ہے جو جتنی تکفیری سوچ ہے, جس کو نیریٹو یہ دیا جا رہا ہے, جس کو آپ کہہ لیں اخلاقی جواز دینے میں بہت بڑا رول ان فتاوا کا ہے جو کہ سو کالڈ ریلیجیس اسکالرس جو ہیں وہ ان کو باقاعدہ طور پہ سپورٹ کر رہے ہیں کہ یہ آپ کسی جگہ پہ بھی نہتے انسانوں پہ حملہ کر کے, یہ خودکش حملے کر کے پاکستان کے مختلف شہروں میں ہونے والے واقعات اس بات کی گواہی دیتے ہیں کہ ان کے قطع نظر کہ کوئی شیعہ ہے, کوئی سنی ہے, کوئی کس مکتب فکر سے تعلق رکھتا ہے, مسلسل طور پہ حملے کیے گئے. اور اس سے بڑھ کے ظلم کیا ہوگا کہ ان کو مختلف جماعتیں, ایسی سیاسی جماعتیں موجود ہیں جنہوں نے کنڈیم تک نہیں کیا.
بالکل,
بہت سے ایسے لوگ ہیں, بلکہ بہت سے ایسے لوگ ہیں جن سے بار بار سوال ہوئے کہ آپ اس کے بارے میں کنڈیمنیشن دیں, تو انہوں نے باقاعدہ فلیٹ ریفیوز کر دیا گیا
تھا.
میں آپ سے یہ پوچھنا چاہوں گا, ہم نے کلپس بھی دیکھے ابھی جو نیوز دیکھ رہے تھے کہ سعودی عرب میں جس طرح سے بہت سے لوگ قید میں ہیں اس وقت, اس میں نہ صرف شیعہ بلکہ سنی بہت سے ایسے ہیں جن پہ نہ کوئی مقدمہ چلایا جا رہا ہے, نہ کسی قسم کا ان پہ کیس ہے, لیکن وہ مسلسل قید میں ہے ایک عرصے سے. اور بہت بڑی مثال اس وقت جو تازہ صورتحال ہے شیخ نمر کے حوالے سے, جو اس وقت کی صورتحال, آپ اس کے بارے میں کچھ بیان کریں گے؟
پہلے تو میں یہ کہنا چاہوں گا, جیسے انہوں نے کہا جس طرح سے پاکستان کی پولیٹکس ہے, ہم جیسے فار ایگزامپل اگر ہم انڈیا میں ہیں تو ہمیں ایک دوسرے پوائنٹ آف ویو سے دیکھنے ملتا ہے, ہم اگر یہاں ہیں تو ایک ہمیں بہت براڈ ویو سے ہمیں دیکھنے ملتا ہے وہاں کی نیوز وغیرہ جو ہیں. اور خاص طور پہ آپ نے جیسے کہا کہ جو سپلائی لائن ہے پیٹرو ڈالرز کنٹریز جو ہے, ٹھیک ہے نا, ان لوگوں نے 30 سال پہلے جو بویا تھا وہ 30 سال کے بعد آج وہ ان لوگ بھرپور بھر کے دے رہے ہیں, ٹھیک ہے, جو جس طریقے سے لوگوں کے دماغوں میں بیج بویا تھا وہ کٹ کرنا ضروری ہے. مجھے جہاں تک کا دکھ رہا ہے یہاں سے پولیٹکس سے, بھائی آپ کو فورن میڈلنگ ہیز ٹو اسٹاپ. اگر آپ کو وہاں پر پاکستان میں کچھ بھی عمل لانا ہے جیسے یہ کہہ رہے ہیں, لیکن پاکستان عوام کے شعور ہو رہے ہیں, لیکن اگر آپ نے فورن میڈلنگ کو نہیں روکا اور نہیں کنڈیم کیا اوپنلی, ٹھیک ہے نا, جو مجھے نہیں پتا کہ عمران خان صاحب نے کنڈیم کیا ہے سعودی عربیہ کو یا نہیں کیا ہے, لیکن مجھے لگتا ہے کہ سعودی عربیہ قطر جتنا پیسہ پاکستان میں ڈال رہا ہے اگر ہم اسے نہیں روکیں گے تو یہ تباہی نہیں رکنے والی. یہ آپ کچھ حد تک بریک لگا سکتے ہیں لیکن اس کے بعد میں یہ تباہی رکے گی نہیں, کیونکہ یہ اگر آپ نے فورن میڈلنگ نہیں روکا تو. दूसरे ये कि सारे लोगों को, मेजॉरिटी ऑफ द पाकिस्तानी लोगों को वो आना पड़ेगा, एक नेशनल कंसेंसस करना पड़ेगा कि भाई हमें अगर पाकिस्तान को बचाना है तो हमें एक प्लेटफॉर्म पे आना पड़ेगा, हमारे डिफरेंसेस को हटा के एक प्लेटफॉर्म पे आके हम पाकिस्तान को बचाने की कोशिश करें और इसी तरीके से हम आगे बढ़ें।
अच्छा, इसको कंटिन्यू, आपने जिस नुक्ते की तरफ इशारा किया इसको कंटिन्यू रखेंगे। देखें, फॉरेन कोई भी मुल्क हो, किसी को भी इजाज़त नहीं होनी चाहिए कि वो पाकिस्तान के मामलात में मुदाखलत करे। और खसूसन मैं इस बात पे गुफ्तगू को जारी रखेंगे, खसूसन अभी हमारे मुख्तलिफ सियासतदानों को बाकायदा तौर पे मुख्तलिफ तहाइफ दिए गए, बाकायदा तौर पे उनसे मुलाकातें हो रही हैं, तो ये किस चीज़ की तरफ अंदिया है? ये आप क्या समझते हैं, ये लोग बाद में, ये लोग जब आएंगे इनके साथ किस तरह ये मामलात कर सकते हैं उनके पास जाके? इस पे गुफ्तगू को जारी रखेंगे, लेकिन हमारे साथ अभी लाइन पे शामिल हैं मुख्तरम नासिर शेराजी साहब, जो कि सेक्रेटरी हैं पॉलिटिकल अफेयर्स के मजलिस वहदत मुस्लिमीन पाकिस्तान से। उनके साथ बात करेंगे, उनको भी गुफ्तगू में शामिल करेंगे। अस्सलामु अलैकुम रहमतुल्लाह नासिर साहब।
वालेकुम अस्सलाम रहमतुल्लाह वबरकातुह।
जी नासिर शराज साहब, बहुत शुक्रिया हमारे साथ प्रोग्राम में आने के लिए। अल्हम्दुलिल्लाह बिल्कुल सब खैरियत से हैं। यहाँ पे हमारे साथ स्टूडियो में इस वक्त मौजूद हैं मोहतरम आतिफ अली शाह साहब, जो कि इंफॉर्मेशन सेक्रेटरी हैं लंदन में पाकिस्तान तहरीक इंसाफ के। इनके साथ हमारे साथ शामिल हैं जावेद शाह साहब, जो कि एनालिस्ट हैं, और ज़हीर जाफरी साहब, जो कि एजुकेशनलिस्ट हैं और एनालिस्ट हैं। तो ये तीन मेहमान मेरे साथ स्टूडियो में शामिल हैं। आपका बहुत शुक्रिया हमें ज्वाइन करने के लिए, खसूसन रात के इस पहर में आपको हमने तकलीफ़ दी, इसके लिए माजरत ख्वाह हैं। लेकिन आज का प्रोग्राम हमारा खसूसन पाकिस्तान में होने वाले इलेक्शंस के हवाले से हम बात कर रहे हैं, तो आपसे मैं सबसे पहला सवाल करना चाहूँगा नासिर भाई, बहुत इस तमाम सूरत हाल को सामने रखते हुए, मजलिस वहदत मुस्लिमीन जो कि एक मजहबी जमात है, एक मजहबी जमात का इस तरह से सियासत में आने का फैसला करना, आप इसके बारे में क्या कहेंगे?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, सबसे पहले तो मैं शुक्रगुजार हूँ कि आपने इस खूबसूरत महफिल में मुझे भी शरीक किया, और मैं प्रैक्टिकली फील कर रहा हूँ कि मैं इस वक्त जो आप दोस्तों के सवाल, जो आपकी फीलिंग्स है पाकिस्तान के हवाले से, तो उस पर इंशाल्लाह मैं कोशिश भी करूँगा कि जो मेरे साथ रिलेटेड इश्यूज हैं उनका आपको जवाब भी दे सकूँ। और मेरे लिए ये कनेक्टिविटी बहरहाल काफ़ी इम्पॉर्टेंट और काफ़ी अच्छी एक हैसियत उसने मेरे दिल में पैदा की है। पहली बात जो आपने सवाल किया कि मजलिस वहदत मुस्लिमीन एक रिलीजियस पोलिटिकल पार्टी है, तो इसने सियासत में आने का फैसला क्यों किया? मैं आपको ये बताऊँ कि पाकिस्तान के अंदर जो कैफियत हम देख रहे हैं बिलखसूस के मसल, अगर हमें हमारी बात करें तो हमारा भी मकतब मोहम्मद वाले मोहम्मद से बुनियादी तौर पर ताल्लुक है, लेकिन सेक्ट के साथ रिलेटेड होने का ये मतलब नहीं है कि हम सेक्ट बेस्ड जरूर हैं, सेक्टेरियन नहीं है
जी।
यानी हमारी बेस एक सेक्ट के साथ जरूर है, लेकिन हमारा काम जो है वो सेक्टेरियनिज्म को खत्म करना है। पाकिस्तान के अंदर बहुत ज्यादा एफर्ट्स की गई जिसके नतीजे में पाकिस्तान को सेक्टेरियन लाइंस पे तकसीम करने की कोशिश की। आपके इल्म में पाकिस्तान दुनिया का वो नजरियाती कंट्री है कि जिसमें अगर कोई बाइंडिंग फोर्स थी जिसकी बुनियाद पर ये पाकिस्तान बना, तो वो लिसानियत नहीं थी, इलाकाइयत नहीं थी, रंग नस्ल नहीं था, बल्कि वो इस्लाम था, रिलीजन था और दीन था
जी।
दुश्मन ने बहुत ज्यादा इस मौजू पे काम किया है कि पाकिस्तान की इस बाइंडिंग फोर्स को खत्म किया जाए और पाकिस्तान के अंदर इस यूनिटी को तकसीम किया जाए, खत्म किया जाए। लिहाजा आपने देखा कि उन्होंने जो सबसे बड़ी बाइंडिंग फोर्स थी वो इस्लाम थी। पाकिस्तान का मतलब क्या? ला इलाहा इल्लल्लाह, यानी हम अपने तमाम ग्रोही मसलकी लिसानी इलाकाई अपनी तमाम शनाख्तों को भुलाकर हम ला इलाहा इल्लल्लाह को अपनी शनाख्त करार देते हैं। तो दुश्मन ने इसके ऊपर काम किया पाकिस्तान दुश्मन ताकतों ने, और बिलाखिर पाकिस्तान के अंदर इस्लाम के इस नजरिए को भी मुतनाज़ बनाया और पाकिस्तान में फिरकों की बुनियाद पे, लिसानियत की बुनियाद पे, इलाकाइयत की बुनियाद पे रिफ्ट पैदा करके पाकिस्तान की बाइंडिंग फोर्स को खत्म कर दिया और पाकिस्तान को एक बहुत बड़े खतरे से दोचार कर दिया
जी।
हम अब जब अपनी पॉलिटिकल इंटेलिजेंसी को देखते हैं तो हम देखते हैं कि पाकिस्तान की मौजूदा पॉलिटिकल सिस्टम, मौजूदा पॉलिटिकल पार्टीज ये कैपेबल नहीं है कि वो इस सूरत हाल और इस क्राइसिस से मुल्क को निकाल सके। फिर हम देखते हैं कि इसी पाकिस्तान के अंदर एक ऐसा फिनोमेना जनरेट होता है जो मजहब और मसलक के नाम पे लोगों का कत्ल भी जायज समझता है, जो किसी को राइट टू डिसएग्री भी नहीं देता, और जो इतना पावरफुल है, पावर बेसिस से इतना पहले वेल कनेक्टेड रहा है और इतने ज्यादा उसने पावर अज्यूम कर लिया है कि वो गवर्नमेंट को चैलेंज करता है, हुकूमती इदारों को चैलेंज करता है, लॉ एनफोर्समेंट के इदारों को चैलेंज करता है, वो हमारे जो सोलिडेरिटी और हमारे पाकिस्तान के जो सिंबल्स हैं हमारी अजमत के, वो हमारे स्ट्रेटेजिकल एसेट्स हों, वो हमारे अहम इंस्टॉलेशन हों, उनके ऊपर हमले करता है। पाकिस्तान की जो नॉर्म और कल्चर है उसके ऊपर हमला करता है। आप देखते हैं कि बाजारों में खवातीन के ऊपर, जनाजों के ऊपर, मसाजिद और इमाम बारगाहों के ऊपर हमला करता है, पूरे सोशल फैब्रिक को तबाह कर देता है। लेकिन हम देखते हैं कि पाकिस्तान का मौजूदा सिस्टम भी इस इमीडिएट थ्रेट से डील नहीं करता है। हम देखते हैं कि पाकिस्तान के लॉ एनफोर्समेंट के इदारे नाकाम होते हैं, जुडिशरी फेल होती है, हम देखते हैं। लेकिन उस सारे के पीछे जो चीज हमें नजर आती है वो है पॉलिटिकल विल करना होना। बस मजलिस वक्त मुस्लिमीन की जो इस पॉलिटिकल सिनेरियो के अंदर एंट्री है वो बुनियादी तौर पर वो पॉलिटिकल विल डेवलप करने के लिए है, जिसके नतीजे में हम ये समझते हैं कि पाकिस्तान को सबसे बड़ा और इमीडिएट खतरा दहशत करती है। पाकिस्तान को अमन होगा तो पाकिस्तान मुस्तहकम होगा, पाकिस्तान मुस्तहकम होगा तो पाकिस्तान एक खुशहाल कंट्री बनेगा। तो जो चाबी है इस वक्त पाकिस्तान की वो अमन के साथ मरबूत है। और हमारी इस वक्त ख्वाहिश यह है कि पाकिस्तान में उन कुव्वतों को जिनको हम एम्पावर करके मजबूत करके हम पाकिस्तान के अंदर अमन को बरकरार रख सकते हैं और एक ऐसा ब्लॉक तश्कील दे सकते हैं कि जिसके नतीजे में वो ताकतें जो सेक्टेरियन बुनियादों पर, लिसानी बुनियादों पर, इलाकाइत की बुनियादों पर, ये किसी भी बुनियाद पर पाकिस्तान को तकसीम करना चाहती हैं उनको आइसोलेट कर दिया जाए, उनको तनहा कर दिया जाए और पाकिस्तान में एक नया सियासी कल्चर क्रिएट करें जिसमें बुनियादी कंपटीशन ये हो कि पाकिस्तान को हमने कैसे मजबूत करना है, पाकिस्तान को हमने कैसे एक ताकतवर मुल्क बनाना है, पाकिस्तान के स्ट्रेटजिकल एसेट्स का हमने कैसे हिफाजत करनी है और पाकिस्तान में तमाम मकातब फिक्र को अपने अपने मकातब फिक्र पर बाकी रहने और उस पर अमल करने की आज़ादी कैसे देनी है, पाकिस्तान को कैसे एक मॉडल स्टेट बनाना है। ये वो टारगेट है जिसके लिए हमने देखा कि मौजूदा सिस्टम भी फेल्ड है, मौजूदा पॉलिटिकल पार्टी भी फेल्ड है। ये वो कैफियत है जिसमें मजलिस वाक़ई मुस्लिमीन ने ये फैसला किया कि वो पाकिस्तान की बहरहाल इब्तदाई तौर पे 5 करोड़ स्ट्रॉन्ग मिल्लत तशय्यो पाकिस्तान की बड़ी नुमाइंदा जमात है, लिहाजा वो इस पॉलिटिकल सीन के अंदर आकर अपनी इस पावर को इंशाल्लाह इस्तेमाल
करेंगे। लेकिन नासिर साहब, आपने आपने बिल्कुल जिस तरह से फरमाया आपने कि दहशतगर्दी इस मुल्क का सबसे बड़ा मसला है इस वक्त, अभी इसी बारे में हम बात कर रहे थे स्टूडियो में अपने जो मेहमान हैं इनके साथ। लेकिन आप क्या समझते हैं, मैं आपसे ये पूछना चाहूँगा कि मजलिस वहदत मुस्लिमीन एक मजहबी जमात होते हुए जब इलेक्शन में आएगी तो आप क्या समझते हैं इससे फ़िरकावारियत को हवा नहीं मिलेगी, इससे ज़्यादा फ़िरकावारियत नहीं बढ़ेगी मुल्क में?
नहीं, आपका आपका बड़ा अहम सवाल है। मैं इस पे आपको बात चीजें और बात फैक्ट एंड फिक्र भी देना चाहूंगा। ये मैंने पहले भी जैसे अर्ज किया ना कि हम रिलीजन बेस्ड तो हैं, सेक्स बेस्ड तो हैं, लेकिन सेक्टेरियन नहीं है। और हमने जिसको टारगेट करार दिया है, जैसे आपके देखते हैं हमारा नाम भी मजलिस वहदत मुस्लिमीन है, हम इतने ज्यादा कॉन्शियस हैं, हमने इसको टारगेट करार दिया है कि वो तमाम ताकतें जिन्होंने पाकिस्तान में सेक्स की बुनियाद पे पाकिस्तान को तकसीम करने की कोशिश की है, हमारा टारगेट ही ये है कि हम तमाम मकासिद फिक्र को इस्लाम की बुनियाद पे और उसके पाकिस्तान असूलों की बुनियाद पर इकट्ठा कर देंगे। लिहाजा हमारा रोल बिल्कुल उस मौजूदा सिस्टम के बरक्स जा रहा है। अभी मैं आपको याद करूं कि इस वक्त हमने जो चेंजिंग लेकर आए हैं पाकिस्तान में, मैं आपसे एक सवाल करता हूं कि हमारे साथ जो कुछ हुआ है मिल्लत तशय्यो के साथ, जिसपे आप देखते हैं किसी बंदे को फांसी नहीं दी गई है, आप देखते हैं कोई गिरफ्तारी नहीं हुई है, आप देखते हैं कि किसी मामले को प्रोब नहीं किया गया है, इस सूरत में क्या होता है? अमली और फितरी रिटेलिएशन क्या होती है? लोग बंदूक उठाते हैं, लोग बंदूक उठाते हैं, लोग गन के साथ जवाब देते हैं और मुआशरा पूरे का पूरा डिस्टर्ब होता है। और यही वो टारगेट था जो दुश्मन के पास था और दुश्मन का अल्टीमेट टारगेट यही था कि जिसके नतीजे में वो पाकिस्तान में मजीद डिस्टर्बेंस क्रिएट किया। आज मजलिस वहदत मुस्लिमीन थी तो क्या हुआ है? मजलिस वहदत मुस्लिमीन ने इस थ्रेट को समझा है, मजलिस वहदत मुस्लिमीन ने दुश्मन की ख्वाहिश को समझा है और उसको अमला नहीं होने दिया। और आप देखते हैं कि पाकिस्तान के अंदर हमने क्वेटा के बाद सानिया, क्वेटा के बाद सानिया, कराची के बाद, पूरे पाकिस्तान में होने वाले मुख्तलिफ सानिया के बाद हमने लॉ एंड ऑर्डर को बिगड़ने नहीं दिया है, बल्कि पहली बार आपने देखा है कि अगर 150-120 भी आपकी लाश भी पड़ी है तब भी पूरे मुल्क में एक पत्ता नहीं हिलता और पहली बार आप एक पॉलिटिकल प्रोसेस के जरिए पॉलिटिकल चेंज लाते हैं और पाकिस्तान की पहली पॉलिटिकल पार्टी बनते हैं कि जो एक सेंट्रल गवर्नमेंट को डिसॉल्व करने पर मजबूर करती है। तो आप ये देखें कि हमने उस बहुत बड़े थ्रेट को जो दुश्मन ने बाकायदा प्लान किया था कि जिसके नतीजे में पाकिस्तान में सेक्टेरियनिज्म को प्रमोट करना मकसूद था, हमने कैसे उसको उस थ्रेट को समझा और फिर हमने कैसे उसको काउंटर किया और कैसे हमने पॉलिटिकल रेस्पॉन्स के जरिए से उस सारे मिलिट्री थ्रेट का जो है वो उसको हमने खत्म कर दिया। तो मजलिस वहदत मुस्लिमीन जिसने अभी अल्हम्दुलिल्लाह आप देखते हैं कि कई जगहों पे अहले सुन्नत के मुख्तलिफ जमात पर सुन्नी तहरीक ने, सुन्नी इत्तेहाद काउंसिल ने कई जगहों पर हमारे हक में विड्रा किया है और कई जगह पर हमारे लोगों ने उनके हक में विड्रॉ करके पाकिस्तान में एक ऐसे प्रोसेस की बुनियाद रखी है जिसके जिसमें सुन्नी सुन्नी नहीं है, शिया शिया नहीं है, बल्कि सब मिलकर इस्लाम की सरबुलंदी की और पाकिस्तान की हिफाजत की जंग लड़ रहे हैं। तो मजलिस वास्ते मुस्लिमीन ने अपनी इस रिलीजियस आइडेंटिटी के जरिए दुश्मन की इस साजिश को नाकाम बना के पाकिस्तान में एक नया कल्चर प्रमोट किया है। और वो ये है कि जितना भी बदतरीन दहशतगर्दी हो आप उसके मुकाबले में पुरामन प्रोसेस और पुरामन एफर्ट के जरिए से उस दहशतगर्दी के मुकाबले में वो स्टैंड ले सकते हैं कि जिसके नतीजे में बड़ी से बड़ी चेंज भी पाकिस्तान में लाई जा सकती है।
अच्छा नासिर साहब, आपसे ये पूछना चाहूंगा, जिस तरह आपने अभी फरमाया कि आपका मकसद जो है ये तब्दीली लेके आना है मुल्क में, कि जो एक तकफीरी सोच है उसको ख़त्म किया जा सके, दहशतगर्दी का मुकाबला किया जा सके और लोगों के जो हकूक का इस्तेहसाल हो रहा है उसको रोका जाए और लोगों को उनके बुनियादी हकूक दिए जाएँ, तो इस मकसद को हासिल करने के लिए क्या ये बेहतर नहीं था, क्या ये मुमकिन है कि आप मुख्तलिफ ऐसी पॉलिटिकल पार्टीज़ या ऐसी फोर्सेस जिनमें वो शिद्दत पसंदी नहीं है उनके साथ अलाइंस करें या उनको साथ लेके चलें और एक ज़्यादा मजबूत कुव्वत के तौर पे उभरें पाकिस्तान में?
ये बात आपकी बिल्कुल दुरुस्त है और हम ये समझते हैं कि पाकिस्तान में उन तमाम कुव्वतों के साथ हमारी बातचीत चल भी रही है और अनफॉर्चुनेटली पाकिस्तान में ये जो पॉलिटिकल अभी प्रोसेस हुआ है वो इतना तेजी से हुआ है कि पाकिस्तान में इन जनरल एडजस्टमेंट्स नहीं हुई हैं, कोई अलायंस नहीं बनाए। आप देखते हैं कुछ तमाम पार्टी अपनी इंडिपेंडेंट कैपेसिटी में लड़ रही हैं, लेकिन इसके बावजूद हमने जो लोकल एडजस्टमेंट किए हैं उसके नतीजे में बहुत वाजे तौर पर हमने मुतदिल कुव्वतों को ताकत अदा की है और उन कुव्वतों को हम इंशाल्लाह ताला कारना करने में कामयाब हो गए हैं और हो रहे हैं कि जो दहशतगर्दों को पॉलिटिकल एक्सेस भी देती हैं, जो दहशतगर्दी को किसी न किसी तौर प्रमोट भी करती हैं, दहशतगर्दों को सोशल एक्सेस देने की जिम्मेदार हैं, या दहशतगर्दों को पॉलिटिकल प्रोसेस के जरिए से पार्लियामेंट में लाकर इस पॉलिटिकल प्रोसेस को और पार्लियामेंट को यरगमाल बनाने देना चाहती हैं। हमने उनके लिए बहुत बड़ी रुकावट खड़ी कर दी है और जाहिर है हम ये तनहा नहीं कर सकते हैं, दुरुस्त है हम बहुत बड़ी अदबी कुव्वत भी रखते हैं लेकिन हम तनहा नहीं कर सकते हैं। हम समझते हैं कि उसमें हमें अपने स्ट्रेटेजिकल पार्टनर्स की जरूरत है और कई जगहों पर जो पार्टनरशिप डेवलप हुई है उसमें सुन्नी तहरीक हमारी पार्टनर बनी है, सुन्नी इत्तेहाद काउंसिल हमारी पार्टनर बने हैं, इस तरीके से तहरीक इंसाफ के साथ कई जगहों पर हमारी एडजस्टमेंट हुई है, तो उसके जरिए से हमने मुस्बत कुव्वतों को प्रमोट किया है और तकफीरी गुरुओं को पाकिस्तान के अंदर तनहा किया है। अलबत्ता वो जो आपका सवाल है कि क्या कोई बड़ी सतह का अलायंस मुमकिन है कि वो आइंदा कुछ अर्से में डेवलप हो जाए, तो हाल नहीं डेवलप हो सका, उसकी वजह पाकिस्तान का मौजूदा पॉलिटिकल सिनेरियो है जिसमें कोई भी पार्टी पॉलिटिकल अलायंस करने में कामयाब नहीं हो सकी है।
जी नासिर साहब हमारे साथ रहिएगा, मैं यही बात करना चाहूँगा, हमारे साथ मौजूद हैं पाकिस्तान तहरीक इंसाफ से आतिफ शाह साहब, आपसे मैं पूछना चाहूँगा, जैसे इन्होंने कहा कि बड़ी तेज़ी से ये सारा प्रोसेस चल रहा है, अभी इलेक्शंस, अभी 11 मई को इलेक्शंस और वक्त बड़ी तेज़ी से गुजर रहा है, मौका नहीं मिल पा रहा उस तरह से पॉलिटिकल पार्टीज़ को भी अलायंसिस के लिए या मुख्तलिफ किस तरह से अपनी जो उनकी मूवमेंट है उसको तेज़ी के साथ वो कर सकें। आपसे मैं पूछना चाहूँगा आतिफ साहब, आप कहते हैं पंजाब में हमें बहुत बड़ी मूव नज़र आती है तहरीक इंसाफ की, खैबर पख्तूनख्वा में बहुत बड़े जलसे हो रहे हैं, इमरान खान साहब जा रहे हैं, मुख्तलिफ जगहों पर जा रहे हैं, बहुत से आपकी वहाँ पे एक पॉलिटिकल एक्टिविटी नज़र आ रही है, लेकिन इस सूरत यही सूरत हाल जो है बलूचिस्तान में नज़र नहीं आ रही तहरीक इंसाफ के हवाले से, या सिंध में उस तरह की सूरत हाल नहीं है, आपके जो कैंडिडेट्स हैं जिस तरह स्ट्रॉन्ग पंजाब में और खैबर पख्तूनख्वा में है उस तरह से सिंध में या बलूचिस्तान में नहीं है, और आप बात कर रहे हैं तब्दीली की, आप लेके आने चाह रहे हैं पूरे मुल्क में तब्दीली, उस तब्दीली के लिए कम अज़ कम आपको दो तिहाई अक्सरियत चाहिए होगी, अगर आप वो दो तिहाई अक्सरियत हासिल नहीं कर सकते तो आप किस तरह से ये तब्दीली का नारा जो आप लगा रहे हैं ये चेंज कैसे लेके आएंगे मुल्क में प्रैक्टिकली अगर आप इसको देखें आप?
जी बिल्कुल, सबसे पहले मैं नासिर शेराजी साहब को मुबारकबाद देता हूँ कि वो आखिरकार उनकी जमात ने इस हमारे एक नुक्ते को जो हम काफ़ी अरसे से 17 साल से दाव तरवीज कर रहे हैं कि आप सियासत के अखाड़े से बाहर रह के अपने हकूक की हिफाजत नहीं कर सकते। चाहे आप अकलियत से ताल्लुक़ है, आपका मेजॉरिटी से ताल्लुक़ है, आपको बाहर रह के आपके हकूक को किसी ना किसी जगह आपको उसके लिए खड़ा होना पड़ेगा। और बड़ा खुश आइन मामला है कि बजाय इसके कि हथियार उठाते उन्होंने बुलेट की बजाय बैलेट का इंतखाब किया। दूसरी बात यह कि तरजीहात का समझना, जहाँ पे भी जमातों ने सही तरजीहात का तायुन किया है और वो समझते हैं कि उनके अंदर वो इखलास है और वो नीयत है उसको साफ करने की, उनका एक नेचुरल लाइंस है। और मजलिस वाहदत मुस्लिमीन आई थिंक कि एक बहुत ही बेहतरीन एडिशन होगा पाकिस्तान की उन जमातों के लिए जो एक मोतदिल किस्म की हो اور وہ ایک معتدل لیڈرشپ لانا چاہتی ہے. ان کا جو اکراس دا بورڈ جو مختلف مذاہب کے ساتھ اتحاد ہے وہ بڑا خوش آئند ہے جو سنی تحریک کے ساتھ ہے, اور ہمارے ساتھ بھی انہوں نے آ کے
جی
بات کی, اور ہم ان کو سندھ میں خاص طور پہ ہمارا ان کے ساتھ اور کراچی میں ان کے ساتھ بات چیت چل رہی ہے. جہاں تک آپ نے بات کی ہے, دیکھیں پاکستان کا 60% آبادی پنجاب کے اندر ہے, 140-48 سیٹیں ہیں قومی اسمبلی کی, 35 سیٹیں کے پی کے کی ہیں. میں یہ میں ہرگز کسی کی ڈسکرمنیشن نہیں ہے, لیکن کرنٹ سناریو میں ہمیں وہ پینیٹریشن جو لیٹس بی آنیسٹ آن دا ٹیبل کی جو پینیٹریشن ہمیں حاصل ہے سیاسی طور پہ پنجاب کے اندر یا کے پی کے اندر, وہ ہمیں سندھ میں حاصل نہیں ہوئی. اس کی بنیادی وجہ یہ ہے کہ پہلے جو جماعتیں ان کے اندر کام کر رہی ہیں, جنہوں نے وڈیرا شاہی کے خلاف نعرہ اٹھایا اور جنہوں نے ہر اس استحصالی نظام کے خلاف نعرے کے اوپر اپنی جماعت قائم کی, چاہے وہ لبرل ہیں چاہے ان کو کسی جگہ نام دیں, آن گراؤنڈ وہ اسی استحصالی نظام کا حصہ
ہے.
فریال تارپور صاحبہ کو کوئین آف دا سندھ کہا جاتا ہے. لیکن بہرحال ہمارے اندر میں آپ کو بتاؤں کہ وہاں اندرون سندھ مجھے خبریں جو مل رہی ہیں وہاں پہ لوگ کہہ رہے ہیں کہ شاید عمران خان کا نام نہیں جاتے لیکن کہتے ہیں بلے والے کو مور لگائیں گے اس کے اوپر. انفارچونیٹلی سندھ کو جس قدر استحصال میں رکھا گیا ہے, اٹس اے ڈارک کانٹیننٹ آپ کہیں کہ جی ڈارک پارٹ آف دا پاکستان ہے, کہ جس کے اندر شہروں کو قصبوں میں تبدیل کیا گیا, قصبوں کو گاؤں میں تبدیل کر دیا گیا, وہاں پہ ذرائع آمد و رفت جان کے محدود کیے گئے کہ لوگوں کا شعور محدود سے محدود کر دیا جائے. میں آپ کو ایک چھوٹی سی مثال دیتا ہوں, میں کچھ بندوں کو جانتا ہوں جو وہاں پہ اینٹوں کے بھٹوں کا کام کرتے ہیں. یقین مانے سندھ کے اندر ان پہ لیبر کام کرنے کے لیے نے جنوبی پنجاب سے لیبر لانی پڑتی ہے, کیونکہ سندھ میں اس قدر تعصب ہے کہ وہ ان پنجابیوں کے بھٹوں پہ کام نہیں کرنے کو تیار اس کے اوپر, اور یہ مائنڈ سیٹ اس کے اندر صدیوں سے تیار کیا گیا. اب الحمدللہ پاکستان تحریک انصاف رورل ایریا میں بھی اور اربن ایریا میں, خاص طور پر کراچی میں ڈاکٹر الوی صاحب ہیں جنہوں نے پارٹی کو ماشاءاللہ 17-16 سال ہیڈ کیا, ایز اے جنرل سیکرٹری وہ اس کے اندر کھڑے ہو رہے ہیں. ارسلان گمن ینگ لڑکا ہے بالکل, وہ اس کے اندر کھڑا ہو رہا ہے. لیکن
سمجھتے ہیں کہ سندھ میں بھی آپ اچیو کریں گے کچھ ریزلٹس.
ایک چھوٹا سا نقطہ آپ کو بتا دوں, جہاں پہ انسان تنگ ہے نا, جو اس نظام سے تنگ ہے, جو 18-18 گھنٹے کی بجلی سے گزرتا ہے, جس کو کھانے کو, جو اس نظام سے تنگ ہے وہ اس نظام کے خلاف ووٹ دے گا. اب وہ ہمیں پڑتا ہے تو وہ ہماری قسمت.
اچھا, ہم اس بات کو آپ سے جاری رکھیں گے, کیونکہ ناصر شیرازی صاحب پاکستان میں موجود ہیں ہمارے ساتھ, وہاں سے شامل ہوئے ہیں, وقت کافی گزر چکا ہے. میں آپ سے جسٹ 2 یا 3 سوالات کرتے ہوئے دوبارہ اپنے پینل کی طرف گفتگو کو جاری رکھیں گے. ناصر صاحب, آپ نے جیسے بتایا آپ جس طرح سے کوشش کر رہے ہیں وہاں پہ, اور ہمیں یہاں پہ آتف شاہ صاحب بھی کہہ رہے ہیں کہ سندھ میں بھی پاکستان میں جہاں بھی مظلوم ہیں وہ تحریک انصاف کو ووٹ دیں گے, آپ بھی اٹھے ہیں مظلوموں کی آواز بن کر اور اس نظام کو چینج کرنے کی بات کر رہے ہیں, آپ کیا سمجھتے ہیں کہ کیا صورتحال ہے اس وقت مجلس وحدت کی پولیٹیکل سینیریو میں, خصوصاً سندھ میں اور باقی مقامات پہ؟
میں اپنے اس دوست کو یہ یقین دلاتا ہوں اور انشاءاللہ پوری ملت کو یقین دلاتا ہوں کہ یہ جو ایک سٹیگنیشن ہے نا اس وقت, اور اگر میں سٹیگنیشن سے زیادہ بھی میں یہ کہوں کہ ایک ماڈرن اپارتھائیڈ ہے اس وقت سندھ کے اندر, پنجاب جنوبی کے اندر, خیبر پختونخوا کے بعض علاقوں کے اندر بھی ایک اپارتھائیڈ کریٹ کیا ہوا ہے, پنجاب کے دیگر تمام علاقوں کے اندر بھی, جس کے ذریعے سے سیاستدانوں نے اور مختلف وڈیروں نے پولیٹیکل پروسیس کو یوں ہائی جیک کیا ہوا ہے کہ پتہ ہے کہ اس گیم کو ان 3-4 لوگوں کے علاوہ کسی نے رول نہیں کرنا ہے. اس سٹیگنیشن کو توڑنا بہت زیادہ ضروری تھا, اس جمود کو توڑنا. تو میں سمجھتا ہوں کہ اس میں ایک اچھا اسٹیپ جو ہے وہ تحریک انصاف نے اٹھایا ہے, لیکن جن علاقوں کے اندر ابھی تحریک انصاف مطلوبہ ایکسس حاصل کرنے میں کامیاب نہیں ہو سکی ہے, وہاں میں ان کو انشور کرتا ہوں کہ انشاءاللہ مجلس وحدت مسلمین سندھ کے اندر, انٹیریئر میں بھی, کراچی کے اندر بھی, بلوچستان کا جو سب سے زیادہ ٹیررزم سے ہٹ علاقہ ہے جیسے خود کوئٹہ, اس کے اندر بھی انشاءاللہ تعالیٰ آپ کو بہت اچھے ریزلٹس اور بہت اچھا کمپٹیشن کرتے ہوئے نظر آئے گی, اور آپ یہ دیکھیں گے کہ وہ بڑے بڑے وڈیرے کہ جو اس زوم میں مبتلا تھے کہ دے آر ان چیلنج, دے کین ناٹ بی چیلنج, وہ دیکھیں گے کہ انشاءاللہ تعالیٰ ان کو ایک بڑا زبردست قسم کا پولیٹیکل چیلنج ملے گا, اور انہیں پہلی بار عوام کو فیس کرتے ہوئے بتانا ہوگا کہ ان کی کیا خدمات ہیں اور آئندہ کے لیے وہ کیا کریں گے. آج انہیں انکنڈیشنل ووٹ
نہیں ملے گا. ناصر صاحب, اسی بات کو
یعنی خود میں
جی اسی گفتگو کو
جانتا ہوں, مثلا
جی
کہ اگر ہم لاڑکانہ کی بات کریں جو ایک ٹریڈیشنل سیٹ اپ کے اندر ہے, اگر ہم بدین کی بات کریں, اگر ہم خود نواب شاہ کی بات کریں, خیر پور میرت کی بات کریں, سکر کی بات کریں, तो हर जगह आपको देखेंगे कि इस वक्त जो है वो हमने इस मौजूदा सिस्टम की आंखों में आंखें डालकर खड़े हैं, पूरी कुव्वत और तवानाई के साथ खड़े हैं, और ये ऐसा थ्रेट है कि जो उन्हें पता चल रहा है पॉलिटिकल थ्रेट, और वो मजबूर है कि वो इसको फेस करें, और इंशाल्लाह उन्हें पहली बार अंदाजा होगा कि आइंदा के लिए वो पुराने सिस्टम के जरिए से ये हुकूमत करने का अमल जारी नहीं रख
सकते। जी माजिद के साथ हमारा वक्त जो है कि ज़्यादा नहीं है प्रोग्राम में, इसको कंटिन्यू रखेंगे आपसे दोबारा, आपको इंशाल्लाह लेंगे एक मुफसल गुफ्तगु के लिए इसी उनवान से। आपसे आखिरी सवाल करते हुए इस बारे में गुफ्तगु को जारी रखेंगे इंशाल्लाह अगले प्रोग्राम में, हमारा नेक्स्ट वीक भी ये प्रोग्राम होगा तो बाकी बातें उस प्रोग्राम में इंशाल्लाह होंगी। मैं आपसे आखिरी सवाल करना चाहूँगा कि आप जैसे कि तशय्यू की मुतदिल कुव्वतों की बहुत से अहले सुन्नत भी आपने खड़े किए हैं अपनी सीट्स पे, बल्कि एक हिंदू भी हैं मेरे ख्याल में, कुछ लेडीज सीट भी हैं जिन पे आप कॉन्टेस्ट कर रहे हैं, तो आप पाकिस्तान में जिस तरह से लेके चल रहे हैं और जो आपने आवाज़ बुलंद की है, तो आप पूरी दुनिया में मौजूद तशय्यू से या मुतदिल कुव्वतें जो हैं अहले सुन्नत अहले तशय्यू बरादरान, उनसे आप क्या तवक्को रखते हैं?
देखिए पहली बात कि हमें जाहिर है आप सब लोगों की हिमायत चाहिए, काइंडली इसे अब अंडर क्वेश्चन चीज से निकाल कर आप इसे एक बहुत बड़े और जुर्रतमंदाना स्टेप के तौर पर तस्लीम करें कि मजलिस इबादत ने मौजूदा सिस्टम के अंदर वारद होके और वो लोग के जिन्होंने सिस्टम को हाईजैक किया हुआ तो उनकी आंखों में आंखें डालकर बात करना शुरू कर दिया, और हमने इस मकसद को बेतौकीरी से निकाल के इज्जत और कुदरत के साथ आशमा कर दिया। ये एक रियलिटी है, आज कोई पॉलिटिकल पार्टी, कोई पॉलिटिकल सेटअप, कोई पॉलिटिकल पावर हाउस आपको इग्नोर करने की पोजीशन में नहीं है। आपको इग्नोर करना इस वक्त पाकिस्तान के अंदर नामुमकिन हो गया है, जबकि पहले ऐसा भी होता रहा है कि आपकी 200-150 लाश पड़ी रही है लेकिन आपके लिए एक कंडमनेशन का लफ्ज तक जारी नहीं हुआ। अब आप पाकिस्तान के स्टेक होल्डर हैं और वो सिर्फ आप इस पोलिटिकल प्रोसेस की वजह से हैं, और आपने ये जो सियासी गुलामी का हमने तौब उतारने का किया है कि हमारी इज्जत के फैसले कोई और पार्टी करें, इस गुलामी को जाहिर चैलेंज करना सबसे मुश्किल होता है, हमें इसकी प्राइस भी पे करना पड़ेगी। लिहाजा सबसे पहले मैं पूरी दुनिया में उन लोगों से जो इज्जत और हमीयत के लिए कीमत अदा करने के कायल हैं उन्हें ये कहना चाहूंगा कि वो इस मामले में हमें सपोर्ट करें, और जाहिर है कि इस मामले में हमें जो मुश्किल आएंगी उन मुश्किल में भी वो हमारे साथ खड़े हों। जो इमीडिएट एक मुश्किल है हमें दरपेश है वो ये है कि हमने उन लोगों को खड़ा किया है कि जो आम लोगों में से है, जो इस मुआशरे के पिसे हुए और उन लोगों में से है कि जो मजलूम लोगों में से हैं। जाहिर है हमने वडेरों को खड़ा नहीं किया है, हमने एरिस्टोक्रेट्स को खड़ा नहीं किया, हमने ऐसे लोगों को खड़ा नहीं किया है कि जिनके ऊपर खुद क्वेश्चन हो, जिनके करेक्टर के ऊपर क्वेश्चन हो, लिहाजा उन लोगों को खड़ा करने की वजह से हमें मुश्किल है। हमें पता है कि इस वक्त हमें अपनी मूवमेंट को किस तरीके से चला रहे हैं, बस हमें आपके माली तावन की भी इंतहाई जरूरत है। मजलिस इबादत इस वक्त डिजर्व करती है कि वो ये जो अमर बिल मारूफ और नैयज मुनकर का एक फरीजा अंजाम दे रही है जिसके जरिए वो बुराई को कम कर रही है और इंशाल्लाह अच्छाई में इजाफा कर रही है, पूरे पाकिस्तान में एक मुस्बत एटमोसफेयर क्रिएट कर रही है, और पाकिस्तान में उन लोगों को पार्लियामेंट में भेजने के लिए जद्दोजहद कर रही है जिस पर ये दुनिया के हर मुल्क में बैठे हुए फख्र कर सकते हैं कि वो करेक्टर के एतबार से, पाकिस्तान के साथ अटैचमेंट के एतबार से, अपनी इज्जत के एतबार से, फहम और विजन के एतबार से, इल्म और अपने आगही के एतबार से इंशाल्लाह बहुत आला अरसा मकाम पर खड़े हैं। तो ये मामूली चेंज नहीं है, इस चेंज में हमें ये वाला साथ भी चाहिए, और प्रैक्टिकली भी ये है कि जिन लोगों के लिए मुमकिन हो वो हर उस अंदाज से, जैसे पहले मैंने कहा साइकोलॉजिकल भी हमें हमारे खिलाफ एक वार शुरू की गई है, इस जंग के अंदर भी हमारा साथ दें, हमारा दस्तो बाजू बने, और इंशाल्लाह ताला अगर एक फंडरेजिंग का सिलसिला पूरी दुनिया से हो जाए तो मजलिस इबादत डिजर्व करती है कि वो उन सोशल प्रोजेक्ट्स को जो हमने खैरुल अमल फाउंडेशन के जरिए चलाए हैं, इसी तरीके से हमारे यूथ विंग के लिए जरूरियात हैं, फिर हमने खवातीन को एक्टिवेट किया है, हम पाकिस्तान के अंदर वोट कास्टिंग की शरह को बढ़ाने में बहुत बड़ा रोल प्ले कर रहे हैं, तो इस रोल को बढ़ाने में हमें बहुत ज्यादा तवानाई है, मैन पावर जो है वो हमारी लग रही है, लेकिन जाहिर है कि फाइनेंशली हम उन लोगों में से हैं कि जो तमाम लोग एक कलेक्टिव चंदे का सिस्टम करके उस तरीके से हम करते हैं, तो ये मुश्किल हमें इस वक्त दरपेश हैं। इसमें यकीनन हम दुनिया भर से तवक्को रखते हैं कि मजलिस इबादत के सेंट्रल ऑफिस में रब्ता करके उस हवाले से हमारी मदद करें, लेकिन हमें असल मदद की जो जरूरत है वो ये है आप हमारे स्टैंड के साथ खड़े हों, आप हमारी मुश्किल में हमारे साथ खड़े हों, आप हमारे नजरिए में हमारे साथ खड़े हों, और इंशाल्लाह मैं आपको ये यकीन दिलाता हूँ ये पहला स्टेप है जो हमने उठाया है। कोई भी हमसे पहले मरले में दरख्त की तवक्को ना रखे, पहले मरले में पौधा ही लगता है, लेकिन ये पौधा जो लगा है इसके नतीजे में पाकिस्तान की दाखला पॉलिसी हो, पाकिस्तान की खारजा पॉलिसी हो, पाकिस्तान के इक्तसादी मामला हो, आप देखेंगे कि इंशाल्लाह ग्रेजुअली पाकिस्तान का कोई ऐसा मैटर नहीं रहेगा جو ہمارے بغیر جس کی ڈیسیجن میکنگ ہو, ہم انشاءاللہ جی تمام ڈیسیجن میکنگ میں بھی شریک ہوں گے اور پاکستان کو پاکستان کے دشمنوں سے بچانے میں سب سے اول کا کردار ادا کریں گے اور اس میں تمام اسٹیک ہولڈرز کو انشاءاللہ
شامل رکھیں گے. بہت شکریہ, بہت شکریہ ناصر شاہ صاحب, اور معذرت آپ کو بڑی دیر اس بہت وقت گزر چکا ہے پاکستان میں, آپ کو تکلیف دی آپ کا ہمارے ساتھ آنے کے لیے, شامل ہونے کے لیے بہت شکریہ.
جی
شکریہ ناصر صاحب, انشاءاللہ آپ سے اگلے پروگرام میں گفتگو ہوگی, ہمارے ساتھ آنے کے لیے بہت شکریہ. جی آتش شاہ صاحب معذرت, اصل میں وہ چونکہ وقت بہت گزر چکا ہے اس لیے میں نے چاہا پہلے ان کے ساتھ گفتگو جو ہے وہ مکمل کر لی جائے. جیسے پہلے جیسے آپ بات کر رہے تھے کوشش کریں گے اس سندھ سے بھی ہمیں سیٹیں ملیں, بلوچستان سے بھی ملیں, آپ یہ کوشش تو ہر پارٹی اس طرح کوشش کرتی ہے, لیکن اگر اس طرح سے پاکستان تحریک انصاف سیٹیں نہ لے سکی جو آپ توقع کر رہے ہیں, اگر یہ نہ ہو سکا اور آپ وہ میجورٹی نہ لے سکے جو چاہیے آپ کو ملک کے قوانین میں تبدیلی کرنے کے لیے یا اس چینج کو لے کے آنے کے لیے جس کا آپ دعویٰ کر رہے ہیں, تو پھر کیا کریں گے؟ کیا پاسیبل ہوگا آپ کے لیے ان پارٹیز کے ساتھ الائنس کرنا جن کو آپ ابھی کنڈیم کر رہے ہیں؟
دیکھیں دو چیزیں ہیں, نمبر ایک یہ تبدیلی پاکستان تحریک انصاف نہیں لا رہی, تبدیلی عوام لے کے آ رہی ہے. ہم نے صرف ان کو اپرچونیٹی دینی ہے کہ جب وہ تبدیلی کا خیال کریں, جب وہ تبدیلی کا ارادہ کر چکے ہیں, ان کے عزم مکمل ہو چکا ہو, تو ان کے پاس جو آپشن موجود ہو وہ پاکستان تحریک انصاف کے طور پہ موجود ہو. ہمارا نظریہ, ہمارا منشور, ہمارا ماضی, ہمارا مستقبل کے بارے میں ویژن, وہ بنیاد بنتی ہے تبدیلی کی. اگر عوام کا اعتماد ہم حاصل کرنے میں کامیاب رہتے ہیں تو ہم ان کے ووٹ لینے کا حقدار ہیں. ہم کو آسمان سے وہی لے کے نہیں آئے کہ یہ الیکشن ہمارے نام کر دیا گیا ہے. ہم بہرحال انسان ہیں, ہم کوشش کر سکتے ہیں. زمین کی کنجیاں اللہ کے پاس ہیں, فرعون کو بھی وہی دیتا ہے, موسیٰ کو بھی وہی دیتا ہے. یہ زمین کا چکر ہے وقتی طور ہمارے لیے. جہاں تک ہماری تبدیلی کا تعلق ہے, ہم سمجھتے ہیں, ہم اللہ پہ ایمان رکھ کے کہتے ہیں بات, کہ جو اب پاکستان کا استعمال ہے, ہر وہ شخص جو اس عذاب کے یعنی کڑے امتحان سے گزر رہا ہے, اس کے پاس کوئی اور چوائس نہیں سوائے اس کے پاکستان تحریک انصاف کو ووٹ دے. بہرحال ممکنات میں سے ہے کہ اگر پاکستان تحریک انصاف کو وہ ممکنہ میجورٹی حاصل نہیں ہوتی, اگر ہم میکس میجورٹی لیس کہتے ہیں, لیس پلے ڈبلز ایڈوکیٹ, کہ اگر ہم دوسری سائڈ پہ ان کو دیکھتے ہیں, پاکستان تحریک انصاف ایک میچیور جماعت بن کے سامنے آئی ہے. ہماری گراس روٹ لیول تک ہماری ایک الیکٹڈ باڈی ہے, آپ کے سامنے ایک الیکٹڈ آفس بیئر بیٹھا ہوا ہے جو فخر سے بتا سکتا ہے برصغیر پاک و ہند کی کس تاریخ میں اتنی بڑے اندرونی پارٹی کے اندر اتنے بڑے
الیکشنز نہیں ہوئے. جاتا ہے کہ ایک موروثی سیاست کو ختم کر کے آپ نے لوگوں کو موقع دیا ہے کہ پارٹی الیکشنز واقعی نے بالکل نیا فینومینا
پارٹی میں الیکشن دے دیں. ہم نے آپ دیکھ لیں کہ ہم نئے چہرے انٹروڈیوس کروا کے لے کے آئے, ایسے لے کے آئے ہیں کہ لوگ ہمیں کہہ رہے, جو پرانی سیاست کے عادی ہیں ہم, ان کے لیے تو یہ بڑی یعنی انہونی بات ہے کہ ایک شخص ہے جس کو کوئی, بہرحال ان کے اس کا کوئی برادری ریڈی میڈ پاور بیس نہیں ہے برادری کے نام پہ, اس کے پاس وہ کروڑوں روپے کا پیسہ نہیں ہے چوری کا چھپایا ہوا, جو وہ اس الیکشن میں آ کے جب وہ بڑے بڑے دو بھائی آ کے بڑے بڑے مجموعوں کے سامنے غرور سے جب ثناء اللہ صاحب بات کرتے ہیں کہ جی جو جن کو کھالے دیتے ہو ووٹ انہی کو دو, اور جب الیکشن کا وقت آتا ہے تو ہاتھ جوڑ کے کہتے ہیں پاکستان تحریک انصاف کو ووٹ مت دینا, ہاتھ جوڑ کے کر رہا ہوں.
شاہ صاحب کی بات کو آگے بڑھا رہا ہوں, ان کے پوچھنے کا مقصد ہی یہی ہے کہ آپ کی ریپرزنٹیشن سندھ میں اور بلوچستان میں نہیں ہے, اور اگر وہاں پر آپ کی ریپرزنٹیشن نہیں ہوگی تو آپ کس طرح, چونکہ پاکستان جو ہے یہ چار صوبوں کا نام ہے,
ہمارے پاس اصل میں ابھی وقت زیادہ نہیں ہے پروگرام کے حوالے سے, میں چاہوں گا ہمیں شاید اس کو کنٹینیو کرنا پڑے اگلے پروگرام میں, اب اس گفتگو کو جاری رکھیں گے. آپ اپنے ویوز جو ہیں, تینوں برادران جو ہیں وہ اپنے ویوز اب اس حوالے سے اگر پیغام دینا چاہیں تو اپنی بات کمپلیٹ کرتے ہوئے, ظہیر صاحب یا جاوید صاحب.
عرض یہ ہے کہ میں شاہ صاحب کی اس بات کو آگے بڑھاتا ہوں کہ ٹھیک ہے یہ جو تحریک انصاف ہے یہ بہت اچھی پارٹی, کیونکہ یہ پہلے پاکستان میں آزمائے ہوئے نہیں ہیں, یہ نئے ہیں,
تو انہیں موقع ملنا چاہیے کہ اگر وہ کوشش کر رہے ہیں تبدیلی کے حوالے سے.
لیکن چیز یہ ہے کہ یہ اگر اس چیز کو اپنا سندھ میں اور بلوچستان کی طرف بڑھائیں تاکہ لوگ
اس سے بھی استفادہ لے سکیں. ظہیر صاحب آپ شارٹ بالکل جو ہے.
بیسکلی میرا تو یہی کہنا ہے کہ پاکستان میں, بہت شارٹ آپ نے ٹائم دیا, پاکستان میں جو اکثریت ہے وہ اہل سنت بھائیوں کی ہے, لیکن ان کا پولیٹیکل شیئر نہیں ہے کچھ, ठीक है ना, वो और दूसरे जो पॉपुलेशन है वो शियो की है, लेकिन एक हम देख रहे हैं कि एक अजीब फिक्र को पैदा किया गया है और उसको पावर में लाया जा रहा है, और ये जो है वो नेक्सस है बिटवीन एजेंसी आर्मी
माजरत के साथ करूंगा कि सिंध पाकिस्तान तहरीक इंसाफ फेडरेशन की जमात है, हमारे अंदरूनी इलेक्शन में जहाँ जहाँ लोग नामजद हुए हैं वहाँ वहाँ पे हमने वहाँ पे टिकट दिए हैं, पूरे पाकिस्तान में नुमाइंदे खड़े कर रहे हैं
और हर सूबे से नुमाइंदगी मिलेगी। बहुत शुक्रिया हमारे साथ शामिल होने के लिए जहीर साहब, आतिफ शाह साहब और जावेद शाह साहब, बहुत शुक्रिया हमारे साथ आने के लिए। आज का प्रोग्राम यहीं पे ख़त्म करेंगे और इसको कंटिन्यू रखेंगे अगले प्रोग्राम में इंशाल्लाह, ये बात बड़ी लंबी बातें ये जारी रहेंगी। आज के प्रोग्राम में हमारे साथ शामिल होने के लिए बहुत शुक्रिया, और अपने वोट को ज़रूर इस्तेमाल कीजिएगा, इसका मसरफ़ सही तरीके से कीजिएगा और मुल्क में वो तब्दीली लेके आएँ जिसकी ज़रूरत है। बहुत शुक्रिया।